यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राजनैतिक स्थायित्व र सरकारको स्थिरताका लागि वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोड। एक साताभित्र निर्माण व्यवसायको बक्यौता भुक्तानी गर्ने उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा जानकारी। दक्षिण कोरियाका राष्ट्रपति विरूद्धको महाअभियोग प्रस्ताव विफल। र नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत हिजो भएको दुई खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स विजयी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनैतिक स्थायित्व र सरकारको स्थिरताका लागि वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिइने बताउनु भएको छ। विराटनगरमा हिजो नेपाली कांग्रेस कोशीको प्रथम प्रदेश सम्मेलनको उद्घाटन गर्नुहुँदै सभापति देउवाले वर्तमान गठबन्धन सरकारले राम्रो काम गरिरहेको बताउनुभयो। सभापति देउवाले ओडा ओडामा पार्टी संगठन निर्माण गर्न कार्यकर्ताहरूलाई निर्देशन दिनुहुँदै प्रदेश सम्मेलनबाट आएका सुझाव र मार्गदर्शनहरूलाई केन्द्रीय समितिमा लगेर छलफल गराइने जानकारी दिनुभयो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा कुनै ऋण सम्झौता नगरेकोमा आफूले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको पनि जानकारी दिनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधान संशोधनको प्रक्रिया शुरू भइसकेकाले भ्रम छर्ने कार्य नगर्न विपक्षी दलहरूलाई आग्रह गर्नुभयो। उहाँले बीआरआईको सम्झौताबारे अनावश्यक भ्रम र आक्षेप आएकाले संसदमा लगेर छलफल गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी केन्द्रीय नेताहरूले पार्टीलाई एकजुट र एकताबद्ध बनाउन सबैले आआफ्नो तहबाट प्रयास गर्नुपर्नेमा जोड़ दिनुभयो। कोशी प्रदेशमा रहेका 14 जिल्लाका प्रदेश समिति सदस्यहरूको सहभागिता रहेको सम्मेलनमा आर्थिक, राजनैतिक र सांगठनिक प्रतिवेदनबारे छलफल गरिने प्रदेश सभापति उद्धव थापाले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाज बीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुंगोमा पुर्याउन आफूले सहमतिमा जोड़ दिएकाले राष्ट्रिय सहमतिबाट शान्ति प्रक्रिया पूरा हुने बताउनु। नेपालको राजनीति आन्दोलनमा शिक्षकहरूको ऐतिहासिक भूमिका रहेको भन्दै उहाँले अहिलेसम्म सरकारको नेतृत्व गर्ने धेरै नेताहरू शिक्षक पृष्ठभूमिकाको भए पनि शैक्षिक सुधारमा अपेक्षित परिणाम नदेखिनु दुःखद रहेको बताउनुभयो। अध्यक्ष प्रचण्डले शिक्षक विधेयक अझै पूर्ण नभएको र शिक्षक आन्दोलनका माग समेटेर संशोधित विधेयक संसदको आउँदो अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विश्वव्यापी रूपमा भौतिक पूर्वाधार निर्माण गर्ने वृहत चिनिया परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई मुलुकको हितमा रहेको बताउनु भएको छ। चीनको साताव्यापी भ्रमण पूरा गरी हिजो स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले राष्ट्रको भौतिक विकासका लागि बीआरआई परियोजना सहयोगी हुने टिप्पणी गर्नुभयो। चिनिया पक्षले पनि परियोजनाबारे नेपालको अवधारणा तथा ढिलाइलाई लिएर आफूसँग जिज्ञासा राखेको उहाँले बताउनुभयो। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सबैको अथक प्रयासले अहिले न्यायालय एउटा लयमा फर्किएको बताउनु भएको छ। काठमाण्डुमा यस वर्ष पदवी पाएका वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र वितरण समारोहमा उहाँले लयमा फर्किएको न्यायालयलाई अब गरिमामय बनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रधान न्यायाधीश राउतले न्यायालयलाई गरिमामय बनाउने आफ्नो प्रयास साथ दिन वरिष्ठ अधिवक्ताहरूसँग अनुरोध गर्नुभयो। वरिष्ठ अधिवक्ताले उच्च तहको मर्यादाको अभ्यास गर्नुपर्नेमा जोड़ दिनुहुँदै प्रधान न्यायाधीश राउतले नैतिकताको लक्ष्मण रेखाभित्र बस्न सक्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले निजी स्वार्थ, अनुचित, नाजायज र बेमनासिब कुरालाई त्याग्न सकिएन भने नैतिकता जोगाउन नसकिने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट शीतल निवास फर्किनु भएको छ। प्रोस्टेट सम्बन्धी शल्यक्रिया पश्चात स्वास्थ्य लाभ गरी हिजो अपरान्ह राष्ट्रपति पौडेल शीतल निवास फर्किनु भएको त्रिवि शिक्षण अस्पताल महाराजगंजका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरूङले विज्ञप्ति जारी गरेर जानकारी दिनुभयो। यसैबीच राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका अन्य कर्मचारी लगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्य लाभको कामना गर्नेहरूप्रति आभार व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। गत बुधबार राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया गरिएको थियो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले नेपाल र चीनबीच हालै सम्पन्न बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको स्पष्ट गर्नुभएको छ। इन्टरनेशनल कोर्ट अफ जस्टिस आईसीजेमा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सुनवाईमा नेपालका तर्फबाट धारणा राख्न नेदरल्याण्डस प्रस्थान गर्नु अघि हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँले नेपाल सरकार र चीनबीच हालै भएको सो सम्झौताका बारेमा गहिरो अध्ययन नगरी हल्का रूपमा टीका टिप्पणी भइरहेको बताउनुभयो। बीआरआई सम्झौता अनुसारका परियोजनाहरू पनि दुवै देशको सहमतिबाट अघि बढ़ाइने विषय स्पष्टसँग लेखिएकाले नेपालको सहमति अनुसार नै सो सम्झौता अघि बढ़ने पनि उहाँले स्पष्ट गर्नुभयो। नेपालले चीनसँग बीआरआई सम्झौता अन्तर्गत अनुदानमा परियोजनाहरू निर्माण गर्ने गरी हस्ताक्षर गरेको र त्यो पनि सुरक्षा या कुनै विषयमा नभएर ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ अन्तर्गत सहमति गरेको उहाँले जानकारी गराउनुभयो। सभामुख देवराज घिमिरेले शिक्षालाई ठिक ढंगले लैजान सके मात्र समाजका सबै समस्या हल गर्न सकिने बताउनु भएको छ। शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको हिजो ललितपुरको जावलाखेलमा आयोजित 16 वार्षिक साधारण सभामा सभामुख घिमिरेले शिक्षाको ज्ञान र चेतना भर्ने शिक्षकले समाजलाई कता लैजाने भन्नेमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सत्ता सहयात्री दलहरूबीच प्रतिस्पर्धा र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। नेपाल प्रेस युनियन चितवनले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिस्पर्धा र सहकार्यता एक अर्काको परिपूरक हुने बताउनुभयो। ठूला दुई दल मिलेर बनेको सरकार भएकाले असफल हुने छूट नरहेको पनि उहाँले बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्धन गर्न आवश्यक पर्ने ऐन सुधार गर्न सरकारले ढिलाइ नगर्ने स्पष्ट पार्नु भएको छ। काठमाण्डुमा हिजो आयोजित 5 आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता 2024 मन्त्री गुरूङले चलचित्र आम मानिससम्म पुग्ने बलियो माध्यम रहेको बताउनुभयो। चलचित्र प्रदर्शन, वितरण र निर्माणका लागि विक्रमसम्म 2026 लागू भएको चलचित्र ऐनको समस्या र नयाँ ऐनको महत्व बुझेर यसै वर्ष नयाँ ऐन ल्याउने गरी मन्त्रालयले काम गरिरहेको मन्त्री गुरूङले जानकारी दिनुभयो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एक साताभित्र निर्माण व्यवसायको बक्यौता भुक्तानी गर्ने बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजद्वारा आयोजित विकास बजेटको परिचालन, सरकार र निजी क्षेत्रको भूमिका विषयक छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायले काम सम्पन्न गरेर भुक्तानी लिन बाँकी रहेका मन्त्रालय र अन्य निकायमा ढिलोमा एक सातामा भुक्तानी उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो। निर्माण व्यवसायीलाई ऋण भुक्तानीका लागि म्याद थप गर्ने विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल गरेर उचित निकास निकाल्ने उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले बैंकको ऋण तिर्नुपर्ने म्याद यही मंगसिर मसान्तसम्म रहेको जानकारी दिनुभयो। वहाँले सबैको साझा लक्षण विकास निर्माण भएकाले सरकारले निर्माण क्षेत्रलाई सधैँ प्राथमिकतामा राख्ने बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा वहाँले सुरक्षित आकाश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो। मन्त्री पाण्डेले उडान सुरक्षित बनाउन नियमन निकायलाई निरन्तर सचेत गराइएको जानकारी दिनुहुँदै हवाई दुर्घटना सम्बन्धी अनुसन्धानका लागि स्थायी आयोग गठनको प्रक्रिया प्रारम्भ भएको बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले चुरे बचाउ अभियानमा सरकार सहित आम नागरिक जुट्नुपर्ने बताउनु भएको छ। जनता समाजवादी पार्टी वीरगंज महानगरद्वारा हिजो वीरगंजमा आयोजित कार्यक्रमलाई मन्त्री यादवले मधेसमा चुरे विनाशले पानीका मुहान सुक्दा खानेपानीको समस्या बढ़दै गएकाले सबै मिलेर चुरे संरक्षण गर्नुपर्ने बताउनुभयो। कार्यक्रमलाई उहाँले सम्बोधन गर्नुभएको थियो। निर्वाचन आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट आजदेखि मतदाता नामावली दर्ता कार्य पुनः सञ्चालन गर्ने भएको छ। स्थानीय तह उपनिर्वाचनको मिति घोषणा भएपछि असोज पहिलो सातादेखि नामावली संकलन कार्य रोकिएको थियो। निर्वाचन आयोगका पदाधिकारी बैठकले अवरूद्ध नामावली संकलन दर्ता तथा अध्यावधि कार्य आजबाट शुरू गर्ने निर्णय गरेको हो। आयोगले पेसा व्यवसाय वा अन्य कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक कुनै अर्को स्थानीय तह वा प्रदेशमा बसोबास गरे पनि प्री रजिस्ट्रेशन प्रणाली मार्फत आवेदन गर्न सक्ने व्यवस्था मिलाएको छ। आयोगको वेबसाइट मार्फत नामावली राख्ने व्यक्तिको स्थायी ठेगानामा रहने गरी मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। आयोगले दर्तासँगै नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम भएको भए हटाउने र मृत्यु तथा बसाई सराईको विवरण अध्यावधि गर्ने लगायतका काम समेत प्री रजिस्ट्रेशन प्रणाली मार्फत गर्न सक्ने जनाएको छ। बाराको गढी महागढीमाई मेला अन्तर्गत गएराती विशेष पूजा गरिएको छ। विशेष पूजा पश्चात आज बिहान पञ्चबली र त्यसपछि राँगा बलि शुरू हुने महागढीमाई मेला सञ्चालक तथा व्यवस्थापन मूल समितिले जनाएको छ। बाराको गढीमाई नगरपालिका वडा नम्बर एक बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा लाखौं भक्तजन तथा दर्शनार्थीको उपस्थिति रहेको समितिले जनाएको छ। पाँच वर्षमा एकपटक लाग्ने गढीमाई मेलामा दर्शनका लागि नेपाल र भारतका विभिन्न स्थानबाट दैनिक लाखौंको संख्यामा दर्शनार्थी र भक्तजनहरू आएको हाम्रा संवाददाता ध्रुव अधिकारीले जानकारी दिनुभयो। राम्रो बजार मूल्य पाउन थालेपछि धनकुटाका किसानहरू पछिल्लो समय किवी खेतीतर्फ आकर्षित भएका छन्। किवी प्रशोधन उद्योग निर्माण भएपछि महालक्ष्मी नगरपालिकाका किसानहरू बाँझो जमीन र अन्य खेती छोड़ी किवी खेतीतर्फ लागेका हुन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर दुईको तोरीबारी र हिलेखर्काका प्रत्येक कृषक किवी खेतीमा लागेका छन्। यी दुई गाउँमा करिब 50 परिवार रहेकोमा सबै किवी खेती गर्दै आएका छन्। खर्कको रूपमा रहेको यो क्षेत्रमा केही समय अघिसम्म केही स्थानमा तरकारी खेती हुन्थ्यो भने अधिकांश खर्क बाँझै हुने गरेको थियो। अहिले दुई गाउँमा गरी करिब 500 रोपनी जग्गामा किवी खेती भइरहेको छ, जसबाट वार्षिक 10 टन किवी उत्पादन हुँदै आएको छ। सुरुमा करिब 250 रुपियाँ प्रति किलोसम्ममा बिक्री भएको किवी अहिले भने प्रति किलो 70-80 रुपियाँमा बिक्री हुन थालेको छ। सुरुमा लगानी बढी लाग्ने तथा उत्पादनको लागि केही वर्ष पर्खनु पर्ने भएकाले समस्या हुने गरेको कृषक दिलबहादुर लुङ्गेली बताउनुहुन्छ।
गाउँमा सबैले लगाएको छौँ धेरै जसो, अब यही फ्याक्ट्री वाइन फ्याक्ट्री पनि अब बसेको छ। अब सबैको आशा त थियो, थोरै धेरै कष्ट जसरी भए पनि त्यहाँ लिइदिनुहुन्छ भन्ने आशा छ त्यहाँ। अहिले पनि अब सम्झौता चाहिँ भइसक्यो, अब 70 रुपियाँ केजीले लिइदिने चाहिँ हुनुभएको छ। अब
किवीको बजार सुनिश्चितताको लागि निजी क्षेत्रबाट गाउँमै किवी प्रशोधन उद्योग निर्माण भइरहेको छ। स्थानीय दुर्गामणी पौडेलले उद्योग निर्माण गर्नु भएको हो। कृषकलाई यो क्षेत्रमा आकर्षित गर्न नगरपालिकाले सो स्थानलाई किवी पकेट क्षेत्रको रूपमा घोषणा गरी विभिन्न सहयोग गर्दै आएको वडाध्यक्ष पदम राज रखालले बताउनुभयो।
हामीले पनि स्थानीय सरकार आइसकेपछि यसलाई चाहिँ एउटा किवी पकेटको क्षेत्र विस्तार गर्नुपर्छ भनेर एउटा उद्देश्य साथ हामीले हिजो लगानी गरेका छौँ उहाँलाई। त्यो लगानी गर्दाखेरि किवी पकेटको लागि चाहिँ बिरुवा दिने तपाईँको त्यसलाई चाहिँ नेट जालीको कुरो भयो, अन्य चाहिँ यसलाई मास लाउट गऱ्यौँ, झन् प्रोत्साहित भएर कृषकले आफ्नै ढङ्गले पनि लगाएर अहिले राम्रै उत्पादन दिइरहनु भएको छ।
उद्योग सञ्चालनमा आएपछि वार्षिक 300 टन किवी उद्योगमै खपत हुनेछ, जहाँ जुस र वाइन बन्नेछ, जसबाट कृषकलाई बजारको समस्या हट्न मात्र नभई स्थानीय स्तरमै धेरै रोजगारी समेत सिर्जना हुनेछ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल विरूद्धको महाभियोग प्रस्ताव विफल भएको छ। नेशनल एसेम्ब्लीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढ़ाउन पर्याप्त संख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ़न नसक्ने सभामुखले घोषणा गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको हो। उक्त प्रस्ताव अनुमोदनका लागि 200 मत आवश्यक रहेको थियो। महाभियोग प्रस्तावको पक्ष वा विपक्षमा भएको मतदानमा राष्ट्रपति युनको पिपुल्स पावर पार्टी पीपीपीका 3 जना संसद सदस्य बाहेक अन्यले मतदान बहिष्कार गरेपछि प्रस्ताव विफल भएको हो। प्रस्ताव पारित हुनका लागि विपक्षी दलका 192 सदस्य बाहेक अन्य सत्तारूढ़ दलका 8 सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने थियो, तर प्रस्तावको पक्षमा 3 सांसदले मात्रै मतदान गरेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मध्य प्रदेशमा चालू आर्थिक वर्ष 2,05,251 मेट्रिक टन बढी धान उत्पादन भएको छ। यस आर्थिक वर्षमा प्रदेशमा 15,02,458 मेट्रिक टन धान उत्पादन भएको हो। गत आर्थिक वर्षमा भने 12,96,607 मेट्रिक टन धान मध्य प्रदेशमा उत्पादन भएको थियो। रोपाई र त्यसपछिको समयमा पानी परेको, मल र बिउ समयमा नै उपलब्ध भएकोले यस वर्ष धानको उत्पादन बढेको कृषि प्रसार अधिकृत रोशन कुमार महतोले बताउनुभयो। गत वर्षको तुलनामा यस वर्ष प्रदेशमा 5,200 हेक्टर बढी जमिनमा धान खेती गरिएको थियो। गत वर्ष प्रति हेक्टर 3.50 मेट्रिक टन धान उत्पादन भएको थियो भने चालू आर्थिक वर्षमा प्रति हेक्टर 4 मेट्रिक टन धान उत्पादन भएको छ। प्रदेशको सबैभन्दा बढी धान सप्तरीमा तथा सबैभन्दा कम धान उत्पादन रौतहटमा भएको छ। पूँजी बजारमा प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिका लागि लाइनमा लागेका कम्पनीहरूको संख्या 80 पुगेको छ। धितोपत्रको आईपीओ जारी गरी सूचीकरण भइसकेका 6 वटा कम्पनीले आफ्नो पूँजी वृद्धि गर्न धितोपत्रको थप निष्कासन एफपीओ प्रक्रियामा रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ। बोर्डमा हाल 49,48,49,000 मूल्यका आईपीओहरू लाइनमा रहेका छन्। विभिन्न क्षेत्रका 80 वटा कम्पनीको 34,19,01,080 किता शेयर आईपीओको लागि बोर्डको प्रक्रियामा रहेका छन्। होटल तथा पर्यटन क्षेत्रका 7 वटा कम्पनीले 3,31,10,00,000 बराबरको आईपीओ जारी गर्न निवेदन दिएका छन्। साथै 40 वटा जल विद्युत आयोजनाले 16,41,30,00,000 मूल्य बराबरका 16,36,05,400 किता आईपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा प्रक्रियामा रहेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले 7 वटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गरी रोजगारीको सृजना गर्ने सरकारी योजना रहेको बताउनु भएको छ। धनगढ़ीमा शनिबार सुदूरपश्चिम महोत्सव 2081 को उद्घाटन गर्नुहुँदै मन्त्री भण्डारीले आगामी जनवरीमा नेपालमा बिजनेस समिट आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। पछिल्लो समय छड़ र सिमेन्टमा गरिएको मूल्य वृद्धिको अध्ययन गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढ़ाएको पनि मन्त्री भण्डारीले उल्लेख गर्नुभयो। महोत्सवले सुदूरपश्चिमको समग्र विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै मन्त्री भण्डारीले निजी क्षेत्रसँग सहकार्य गर्ने उद्योगी व्यवसायीहरूलाई सहुलियत दिने कार्यमा सरकार लागि परेको उल्लेख गर्नुभयो। शनिबारबाट शुरू भएको सुदूरपश्चिम महोत्सव पुष 2 गतेसम्म चल्नेछ। महोत्सवमा कृषि, पर्यटन, खानपान लगायतका 500 वटा स्टलहरू रहेका छन्। महोत्सवको करिब 5 लाखले अवलोकन गर्ने र 15 करोड़ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। बर्दघाट सुस्ता पूर्वकको गैंडाकोट नगरपालिकाको पहाड़ी क्षेत्रका कृषकले अम्रिसो खेतीबाट मनग्ञ आमदानी गर्न थालेका छन्। गैंडाकोट 3 र 18 का किसानले लगाएको अम्रिसोले भूक्षयत तथा पहिरो रोकथाम गर्नुका साथै किसानहरूको वैकल्पिक आमदानीको स्रोत बन्दै गएको छ। गैंडाकोट 18 का वडा अध्यक्ष तिल बहादुर चितौरी मगरले भिरालो जमिन वनमा अम्रिसो खेती गर्ने किसानहरू बढ्दै गएको र त्यसले पहिरो रोकथाममा समेत सहयोग पुर्याएको उल्लेख गर्नुभयो। अम्रिसो खेती गर्न चाहने किसानलाई पालिकाले सहजीकरण गरेर बिरुवा उपलब्ध गराइरहेको वडाध्यक्ष चितौरी मगरले जानकारी दिनुभयो। अम्रिसोमा मेहनत बढी नपर्ने र आमदामी पनि राम्रो हुने भएकोले पछिल्लो समय किसानहरूको जीविकोपार्जनमा वैकल्पिक आमदानीको स्रोत बन्दै गएको उहाँले उल्लेख गर्नुभयो। गैंडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख राजु प्रसाद शर्माले नगरपालिकाको पहाड़ी क्षेत्रका केही समुदायले कबुलियत वनमा अम्रिसो खेती गरिरहेको र राम्रो आमदानी गरिरहेको उल्लेख गर्नुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत शनिबार भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई 45 रनले पछि पार्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ। कृतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा 188 रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स निर्धारित विश्वभरमा 9 विकेटको क्षतिमा 142 रनमा समेटियो। यो सँगै लुम्बिनीले प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै अंक तालिकाको अन्तिममा रहेको छ। लुम्बिनीका अर्जुन साउद, सादबिन जफर, रामेन साइमन्स दुर्गेश गुप्ता शून्य रनमा आउट हुँदा सन्दीप जोराले 20 र दिनेश अधिकारीले 14 रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमको जीतमा ब्रान्डन म्याकमुलेन र सेफ अली जेबले समान 3 विकेट लिए भने स्टक कुगेलेनले 2 र अविनाश पोहराले 1 विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्ति पाएको सुदूरपश्चिमले ओपनर सेफ अली जेबको आक्रामक ब्याटिङमा कुल 187 रनको योगफल तयार पारेको थियो। सेफले 61 बल खेल्ने क्रममा 6 चौका र 5 छक्काको सहयोगमा 90 रन बनाए। कुल 19 बल खेलेका दिपेन्द्र सिंह ऐरीले 4 चौका र 2 छक्काको सहयोगमा 39 रन बनाए। त्यसै गरी ब्रान्डन म्याकमुलेनले 23 र विनोद भण्डारीले 17 रन बनाए। लुम्बिनीका लागि रामेन साइमन्सले 2, कप्तान रोहित पौडेल र विवेक यादवले समान 1-1 विकेट लिए। यस्तै एनपीएल अन्तर्गत शनिबार नै भएको दोस्रो खेलमा कर्णाली याक्स 7 रनले विजयी भएको छ। 134 रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किंग्स कर्णालीका नन्दन यादवको कड़ा बलिङमा निर्धारित विश्व ओभरमा 8 विकेटको क्षतिमा 126 रनमा समेटियो। कर्णालीको जीतमा नन्दन यादवले 4 ओभर बलिङ गर्ने क्रममा 19 रन खर्चेर 3 विकेट लिए। साथै विपिन यादवले 2 तथा सोमपाल कामी, विलियम बसिस्टोले र उनीस ठकुरीले 1-1 विकेट लिए। विराटनगरका लागि निकोलस किर्तनले 39 बलमा 4 चौका र 1 छक्काको सहयोगमा 40 रन बनाए पनि जीतका लागि पर्याप्त भएन। ओपनर लोकेश बमले 19 र दीपक बोहराले 18 रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्ति पाएको कर्णाली याक्सले निर्धारित 20 ओभरमा सबै विकेट गुमाउँदै 133 रन बनाएको थियो। उसका लागि विलियम वशिष्ठले 49 बलमा 5 चौका र 3 छक्काको सहयोगमा 66 रन बनाए। साथै ओपनर देव खनालले 48 बलको सामना गर्ने क्रममा 4 चौका र 2 छक्का प्रहार गर्दै 53 रनको योगदान दिए। 4 खेलमा 2 जीत दर्ता गरेको कर्णालीसँग 4 अंक छ भने समान खेल खेलेको विराटनगरसँग 1 जीतका साथ 2 अंक रहेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटर। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत देशका पहाड़ी भागमा आंशिक बदली रही कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डौ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम क्रम 17 19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:43 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राजनैतिक स्थायित्व र सरकारको स्थिरताका लागि वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिइने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोड़। एक साताभित्र निर्माण व्यवसायको बक्यौता भुक्तानी गर्ने उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा जानकारी। दक्षिण कोरियाका राष्ट्रपति विरूद्धको महाभियोग प्रस्ताव विफल र नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत हिजो भएको दुई खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स विजयी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।